समसामयिक कुराकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। सात पाँचौं प्राविधिक मित्र कृष्ण प्रसाद श्रेष्ठ र म मुकुन्द भण्डारी। समसामयिक विषयवस्तुमा केन्द्रित रहेर प्रत्यक्ष रूपमा संवाद गरिने यस कार्यक्रममा आज हामी सीमान्तकृत वर्गको अधिकार तथा सामाजिक विभेद विरूद्ध लामो समय उकालत गर्दै आउनुभएकी एकजना सामाजिक अभियन्ता अधिकार कर्मी दलित समाज मञ्च बैठकी अध्यक्ष सरस्वती नेपालीसँग कुराकानी गर्दैछौ। नेपालमा जाति विभेद तथा मानव अधिकारको क्षेत्रमा उकालत गरेको भन्दै अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने ग्लोबल एन्टी रेसिज्म च्याम्पियन अवार्ड 2023 उहाँ सम्मानित हुनुभएको छ। उहाँले नेपालको पश्चिमी क्षेत्रमा रहेर मानव अधिकारको क्षेत्रमा सीमान्तकृत वर्गको क्षेत्रमा लामो समयसम्म काम गर्दै आउनुभएको छ। आज हामी उनी अधिकार कर्मी सरस्वती नेपालीसँग कुराकानी गर्दैछौ। सरजी स्वागत छ कार्यक्रममा।
धन्यवाद।
यहाँले अमेरिकी सरकारबाट प्रदान गरिने एउटा अवार्ड प्राप्त गर्नुभएको छ, त्यो पनि पहिलो पटकमा नै यहाँले चाहिँ जित्न सफल हुनुभएको छ। यो अवार्ड कस्तो अवार्ड हो बताइदिनु न।
हस्, धन्यवाद। अनि यो ग्लोबल एन्टी रेसिज्म च्याम्पियन एवार्ड भनेर अमेरिकी विदेश मन्त्रालयबाट सुरु गरेको यो पहिलो पटकको पुरस्कार थियो।
हजुर।
अनि यहाँ विश्वभरिका 6 देशहरूले प्राप्त गरेको छ, जस्तो यो नेपाल एउटा, ब्राजिल, पेरू, अनि ट्युनिसिया, अनि मालदोबा भन्ने 6 देशले पुरस्कार पाएका छौं। र 6 देशमा एकजना चाहिँ पुरुष हुनुहुन्छ, अरू चाहिँ 5 जना हामी महिला छौं। अनि हाम्रो फेरि सवाल विभिन्न सवालको मान्छेहरूले पाएका
छौं, सबै देशकाले अलग
अलग क्षेत्रमा काम गरेको भनेर। यो जनजातिको अधिकारको लागि काम गरेको बंगलादेश, दक्षिण एसियाबाट 2 देश छौं, बंगलादेश र नेपाल। अनि बंगलादेशले जनजातिको अधिकार भनेर कुरा गरे, के अरे अभियान सुरु गरेको, र त्यहाँ सेनाले चाहिँ जनजातिहरूलाई दिएको दुःख र उहाँहरूको सहभागिताको कुराहरू उठाइरहेको थियो। त्यसै गरी ब्राजिलले चाहिँ जेनिस भन्ने जंगलमा सधैँभरि आगो लागिराख्ने, अनि त्यो आगोले त्यहाँको जनजातिहरूलाई चाहिँ विस्थापित गरिराख्ने विषयलाई लिएर उसले आन्दोलन गरेको। र त्यसै गरी अर्को चाहिँ 2 देश थियो, पेरू र ट्युनिसिया, के अरे ट्युनिसिया र पेरूको चाहिँ यो रंगभेदको विभेदको कुरालाई ल्याएको थियो भने मालदोबाले चाहिँ हाम्रो रोमा समुदायलाई गरिने विभेद को विषयमा भनेर हामी फेरि फरक फरक समुदाय र फरक फरक सवाललाई केन्द्रित गरेर यो पुरस्कार सुरु गरेको थियो, र हामी विदेश मन्त्रीको हातबाट हामीले पुरस्कार लिन सफल भयौं।
हजुर, यसमा नेपालको तर्फबाट यहाँले पाउनुभयो?
हजुर, नेपालको तर्फबाट मैले पाएँ।
यो अधिकारको क्षेत्रमा काम गर्नेहरूले भन्ने गर्छन् नि, राज्यको संघीय राज्यको आँखा पर्दैन सुदूरपश्चिममा भने, राम्रो काम गरेपछि त अन्तर्राष्ट्रिय क्षेत्र पनि हेर्ने रहेछ नि, होइन?
त्यो चाहिँ मलाई अहिले महसुस भएन। योभन्दा अगाडि चाहिँ हामी धेरै काम, म आफूले यो काम गर्ने सन्दर्भमा मैले 2053 सालदेखि यो क्षेत्रमा लागे, काम गरे, म सानै उमेरदेखि नै यो क्षेत्रमा, सामाजिक क्षेत्रमा लागेको हो। र यो काम गर्दै जाँदाखेरि हामीलाई बैतडीदेखि काठमाडौँ आउन पनि निकै संघर्ष गर्नुपर्ने अवस्था हुन्थ्यो भने, हामी एकैचोटि अब यो, म योभन्दा अगाडि अन्तर्राष्ट्रिय दर्नल अवार्डबाट पनि सम्मानित भएको थिएँ 2018
त्यो कस्तो थियो?
त्यो पनि यो सामाजिक क्षेत्रमा काम गरेको व्यक्तिहरूलाई दिने पुरस्कार थियो, जसमध्ये त्यति बेला पनि म छनौट हुन सफल भएँ, र त्यति बेलाको सम्मानले गर्दा मेरो एउटा राष्ट्रिय क्षेत्रमा काठमाडौँले मलाई त्यति बेला अलिअलि चिनेको थियो भने, हामीहरू त गाउँमा काम गर्ने मान्छे, हाम्रो त्यति पहुँच पनि हुँदैन, हामीसँग स्रोत पनि हुँदैन, पहुँच नभएकै कारणले धेरै मान्छेहरू ओझेलमा परेको अवस्था हुन्छ भने, अहिले पछिल्लो समयमा जुन यो अमेरिकी सरकारले सुरु गरेको यो पुरस्कार छ, यो पुरस्कारमा नितान्त एम्बेसी, यो अमेरिकन एम्बेसीले छनौट गरेको, सिफारिस गरेको, र मन्त्रालयले नै छनौट गरेको, त्यो विदेश मन्त्री आफै बसेर छनौट गर्नुभएको रहेछ, हामीले पछि जानकारी पायौं। तर त्यसमा चाहिँ अब यो एम्बेसीमा कहीँबाट फर्म भरेर होइन अप्लाई गरेर हालेको पनि होइन, उहाँहरूले एउटा अब्जर्भेसन गर्ने कुराहरू, काम गतिविधिहरू, विभिन्न मिडियाहरूमा प्रकाशन भएका कुराहरूलाई अनि फलोअप गरेर, अनि त्यहाँ धेरै कुराहरू हेरेर अध्ययन गरेर धेरैजनाहरू सिफारिस हुनुभएको थियो अरे, धेरैजना मध्ये म एकजना पनि त्यस छनौटमा परे भने, चाहिँ काम गरेपछि कहीँ न कतैबाट मूल्याङ्कन हुँदो रहेछ भन्ने कुरा चाहिँ यसले देखाएको छ र एउटा प्रेरणा पनि हो, एउटा हौसला प्रदान भयो यसो काम गर्दै जाने मान्छेहरूका लागि। म जस्तै थुप्रै अन्य पनि हुनुहुन्छ काम गर्ने साथीहरूका लागि चाहिँ यो एउटा ठुलो जिम्मेवारी पनि हो र एउटा अवसर पनि हो र काम गरेपछि मूल्याङ्कन हुन्छ त्यही भएर हामीले थाक्नु हुँदैन भन्ने कुरालाई म चाहिँ प्रष्ट भयो।
हामीले विभेदको कुरा गर्दैथ्यौँ, विभेदको कुरा हेर्ने हो भने यहाँकै भनाइलाई पनि हेर्ने हो भने विभिन्न देश का व्यक्तिहरू एकजना पुरुष बाहेक अनि महिला नै हुनुहुन्छ, उहाँ पनि सम्मानित हुनुभयो होइन, यो अवार्ड प्राप्त गर्न सफल हुनुभएको छ। विभेद त नेपालमा मात्र होइन अरू ठाउँमा पनि रहेछन्।
हजुर, यो मैले महसुस गरेको, हामी त्यहाँ गइसकेपछि हामी विभिन्न देशको साथीहरूसँग कुराहरू सेयर गर्दाखेरि छलफल गर्दाखेरि हामी नेपालमा मात्रै विभेद नभएर मुलुकका विभिन्न देशमा विश्वभरि नै यो विभेदको जडा सबै ठाउँमा छ। कुनै ठाउँमा रङ्गभेदको विभेद छ, कुनै ठाउँमा जातीय विभेद छ, कुनै ठाउँमा लैङ्गिक विभेद छ, कुनै ठाउँमा बालबालिका प्रति गरिने विभेद छ, कुनै विभिन्न सवालले घेरिएर विभेद जताततै छ। तर त्यसलाई निराकरण गर्नका लागि, त्यसलाई अन्त्य गरेर एउटा हामीले चाहेको भनेको एउटा सभ्य समाज निर्माण गर्ने हो। त्यो सभ्य समाज निर्माण गर्नका लागि विश्वभरका सबै मुलुकहरूले चाहिँ लाग्नुपर्छ र नेपालले पनि त्यसमा चाहिँ अग्रणी भूमिका खेल्नुपर्छ भन्ने मलाई लाग्छ।
बैतडी नेपालको सुदूरपश्चिम अथवा सिमानाकै अन्तिम जिल्ला भनौँ, भारतसँग जोडिएको पनि छ होइन, त्यो क्षेत्रमा बसेर काम गर्ने व्यक्ति होइन अझै पनि भने हामी पनि के सुन्छौँ के पढ्छौँ अथवा समाचारहरू के आउँछ भने पिछडिएको क्षेत्र भनेर चाहिँ सुदूरपश्चिमलाई हेर्ने पनि गरिन्छ। त्यो क्षेत्रको मान्छे एकाएक अमेरिका गएर त्यहाँको चाहिँ विदेश मन्त्रीको हातबाट सम्मान लिँदाखेरि कस्तो अनुभव भयो, यहाँको अनुभव हेर्नु।
मलाई अनुभवको कुराहरू गर्ने भने चाहिँ म यति आफू पहिला सबैभन्दा पहिला चाहिँ मैले अब त्यो सपनाबाट बिउज्या हो कि भन्ने पनि लाग्यो होइन, किन सपनै सोधेको थिएन, यसरी पुरस्कार पाइन्छ भनेर काम पनि गरेको होइन मैले चाहिँ काम गर्दाखेरि कुनै पुरस्कारको लागि कुनै उसको लागि होइन, मेरो आत्मसम्मानको कुरा र मैले एउटा समानताको लडाईँ र आफ्नो पहिचानको लडाईँ हो। तर त्यो भइसकेपछि पनि जुन खालको यो पुरस्कार भयो, अमेरिकामा गएर मैले पुरस्कार लिन्छु भनेर मैले सपनै नदेखेको कुरा जब यो विपन्नमा मैले त्यो भोगेँ, तर साह्रै उत्साहित छु, खुसी भएको छु र त्यो खुसी बाँट्न पनि कसरी त्यो खुसी बाँट्ने भन्ने खालको कुरा भइरहेछ कि एकदमै आफूलाई कौतुलता एकदमै खुसी भएको छ र अनि जिम्मेवारी पनि थप भएको छ।
हजुर, अब यहाँ चाहिँ भर्खरै सम्मान थापेर पनि नेपाल फर्किसक्नु भएको छ, महिला अधिकारको क्षेत्रमा, दलित अधिकारको क्षेत्रमा, अझै भन्यो भने सीमान्तकृत वर्गको हितको लागि काम गर्नुभएको छ होइन। यहाँमा हेर्ने हो भने सहरी क्षेत्र र ग्रामीण क्षेत्र बीचमा विभेदमा के फरक छ, उसले के
यो कस्तो देखिन्छ भने हिजोको विभेद र अहिलेको विभेदमा निकै के भिन्नता चाहिँ छ, किनभने हिजो मान्छेले फरक ढंगले बोली गर्ने व्यवहार र अहिलेमा अलिक फरक चाहिँ देखिन्छ। तर त्योमा पनि अब सहरी भेग र ग्रामीण भेगको कुरा गर्ने हो भने ग्रामीण भेगमा प्रत्यक्ष विभेद देखिन्छ अनि सहरी भेगमा चाहिँ अप्रत्यक्ष रूपले, जस्तो यहाँ कोठा नपाउने यहाँ देखिन्छ। अब गाउँमा बस्ने मान्छेले त आफ्नै घरमा बसे हुन्छ, प्रत्यक्ष धारामा विभेद भएको देखिन्छ, मन्दिरमा विभेद भएको देखिन्छ होइन, अन्य ठाउँमा विभेद भएको देखिन्छ भने अब यहाँ सहरी क्षेत्रमा पढे लेखेको मान्छेहरू बसेको ठाउँमा पनि भित्रभित्रै नदेखिने किसिमले विभेदका रूपहरू फेरिराखेका हुन्छन् तर विभेद भएकै हुन्छ।
यो विभेद जाति आधारले हुन्छ या भेगी वर्गीय हिसाबले के,
यो कस्तो रहेछ भने विभेद भन्ने कुरा जातका आधारमा पनि विभेद गरिन्छ। एउटा त ठूलो यो समाजले समाजमा रूढिवादी संस्कार र धार्मिक कुरीतिका कारण धर्मका नाममा गरिने विभेद भनेको त यो जातीय विभेद नै चरम शुलीमा छ, किनकि पानी चल्ने र नचल्ने बीच मानव बीच गरिने विभेद यो सबभन्दा ठूलो विभेद हो। तर त्यो पछि अब कमजोर वर्गमाथि गरिने महिला हिंसा, महिलाप्रति गरिने विभेद, महिलालाई चाहिँ मान्छे नै नमान्ने खालको छ, हामी नेपालको नागरिक के अरे हामी मानव हो कि होइन भन्ने खालको एउटा आफ्नो पहिचानै नभएको, हामी कहिले बुवाको नामबाट, कहिले श्रीमानको नामबाट, कहिले छोराको नामबाट पहिचान छ, हाम्रो आफ्नै पहिचान छैन, बिहा गएपछि थर चेन्ज हुने छ नि, अहिले पो कसै कसैले एउटा माइतीको थर राख्ने हुन्छ, नभएपछि बिहा गरेपछि त सिधै आफ्नो वंश नै चेन्ज हुने खालको स्थिति हुन्छ भने विभेदका रूपहरू फरक छन्, जताततै विभेद चाहिँ भएको हुन्छ।
यहाँले भन्नुभयो नि विभेदका रंगहरू रूपहरू फरक छन् भन्नुभयो, एउटा चाहिँ जो हामी हाम्रो अहिले जातीय हिसाबले वर्गीकरण गरिएको छ दलित र गैर दलित भन्छ, त्यो भित्र विभेद एउटा भयो, दलित भित्र पनि विभेद छ भन्छन्,
यो देखिन्छ किनभने यो सिको कसले गर्यो भन्ने कुरा
हजुर
जस्तो दलित भित्र पनि विभिन्न दलित भित्रका विभिन्न जाति जातिहरू भित्रमा पनि अहिले केही हदसम्म त्यो देखिन्छ नदेखिने भन्ने होइन त्यो किन त्यो भयो त भने हामी सिको कामबाट भइरहेछ भन्ने कुरा यो हामी संरचनाको कुराहरू होइन संस्कारको कुराहरू त्यो संस्कारबाट हुर्किएर आएका मान्छेहरूले ए हामीले फेरि यो त्यसमा पनि मैले देखेको कस्तो हुन्छ भने हामी भन्दाखेरि चाहिँ चार जात छत्तीस वर्णको फुलबारी भनेर त्यति बेला एकीकरणको समयमा एउटा पृथ्वीनारायण शाहले एउटा राजाले त्यो दिएको नाम हो होइन तर त्यो नाममा काम गर्दै जाँदाखेरि चाहिँ कामको आधारमा छुट्याएको हो नि त तर कामको आधारलाई चाहिँ मान्य नदिएर अहिले चाहिँ जोसँग नजिक छ जो मान्छे नजिक हुन्छ उसलाई चाहिँ दलितभित्र पनि कुनै न कुनै अन्य समुदायले समातेको छ अनि उहाँले चाहिँ तँ उभन्दा ठुलो भने यो संस्कारिक हिसाबले एकअर्काबाट सिको लिएर दलितभित्र पनि भएको छ तर विभेद चाहे त्यो दलितभित्र होस् चाहे त्यो अन्यभित्र होस् विभेद हरेक समुदायभित्र छ तर त्यो विभेदलाई हटाउनका लागि चाहिँ हामी जस्तो एउटा नागरिक समाज एउटा सचेत नागरिकहरूले चाहिँ त्यसको अन्त्यका लागि हामी लाग्नुपर्छ भन्ने कुरा हो
हामी विभेदका कुरा गर्छौँ कहिले जाति विभेदका कुरा गर्छौँ कहिले लैङ्गिक विभेदका कुरा गर्छौँ यहाँ चाहिँ अघि पनि जोडे मैले पटक जोडाएको छु सुदूरपश्चिम जसलाई चाहिँ छाउपडीको ठाउँ अथवा दलित विभेद बढेको देउकी प्रथा भएको यावत हिसाबले चाहिँ सम्बोधन गरिन्छ नि पनि यी कुराहरू कहिलेकाहीँ सुनिन्छन् मिडियाहरूमा पनि आइरहेका कुरा छन् महिला अधिकारको कुरा गर्दाखेरि महिलाका कुराहरू त पछि गरौँला त्योभित्र पनि दलित महिलाका कुराहरू
यो हुन्छ भने महिलाभित्र पनि दलित महिलाको कुरा गर्ने हो भने दलित महिलाहरूले चाहिँ त्यस तीनवटा पीड़ा भोग्नुपर्ने हुन्छ एउटा दलित भएका कारणले अर्को दलित महिला भएका कारणले होइन अर्को चाहिँ जस्तो हलियाको कुराहरू यहाँले सुन्नुहुन्छ भने हलिया तीनटा एउटै महिलाले तीनटा पीड़ा खेप्नुपर्ने देखिन्छ दलित सहभागिताको कुराहरू गर्ने भने जति दलित पुरुषहरूलाई सहभागिता गराइने भन्ने छ त्यति दलित महिलाहरू हुँदैन तर अहिलेको राज्य व्यवस्थाले जुन एउटा संविधानले व्यवस्था गर्यो दलित महिला अनिवार्य चुनाव लड्ने भन्ने कुरा भइसकेपछि बल्ल अहिले निर्णायक ठाउँमा महिलाहरू दलित महिलाहरूको सहभागिता देखिएको छ तर पनि त्यो अर्थपूर्ण छैन अझ पनि त्यो निर्णायक ठाउँमा गए पनि बोल्न सक्ने भन्न सक्ने ठाउँमा त छैनन् र उनीहरूको अवस्था हेर्ने भने अझ यति धेरै खाली लाग्दो देखिन्छ कि हामी महिला दुईटा केही कुरा गर्दाखेरि पनि हामी समग्र महिलाका कुरा गर्छौँ सहभागिताको कुरा गरेर महिलाको 33% सहभागिता भनेका छौँ तर 33% सहभागीभित्र महिला दलित महिला जनजाति महिला अल्पसंख्यक महिला अनि पछाडि पारेका अन्य समुदायका महिलाहरूको प्रतिनिधित्व के हो त कसरी सहभागिता गराउने भन्ने विषयमा त्यति धेरै कुरा आउँदैन सबैले भन्ने के गरिन्छ भने सबैको प्रतिनिधित्व गर्ने महिला त हो नि हामीले यसरी छुट्याउनु हुँदैन पनि भन्छन् तर अवस्था भनेको एकदमै जिनी हुन्छ दलित महिलाहरूले भोग्नुपर्ने पीड़ा दलित महिलाहरू अहिले पनि दिन प्रतिदिन दलित महिलाहरू रेपमा बढीभन्दा बढी घटनामा पर्ने भनेको दलित महिलाहरू छ अनि हिंसामा पर्ने भनेको दलित महिलाहरू छ धेरै किनभने उनीहरू आर्थिक सामाजिक राजनीतिक हिसाबले पछाडि परेका छन् दलित पुरुषको तुलनामा उनीहरू धेरै पछाडि परेका छन् त्यसले गर्दा हामीमा एउटा कहाली लाग्दो अवस्था छ दलित महिलाहरूको र त्यसलाई चाहिँ समेटेर लगेर जानका लागि अब अहिले त कस्तो पनि देखिया छ भने पछिल्लो समयमा संविधानमा दलित महिला अनिवार्य चुनाव लड्ने भन्यो दलित पुरुषहरू वञ्चित हुनुभयो होइन पुरुषहरू मान्छेले चुनाव लड्ने प्रक्रियामा सहभागी हुन कम सहभागिता हुने भयो त्यसले गर्दाखेरिमा अब महिलाहरूलाई चाहिँ कुनै ठाउँमा महिलाको सहभागिता गर्यो भने एकजना दलित महिला गर्ने बित्तिकै दलित पुरुषको पनि प्रतिनिधित्व हुन्छ भनेर सहभागिता त्यसरी गरिन्छ भने पुरुष मान्छेहरूबाट पनि ए अब हाम्रो भाग खोज्छन् यिनीहरूले भन्ने खालको बुझाइ पनि बन्छ
क्या यहाँले भन्नु भने दलित महिलाका कुराहरू होइन दलितका सवालका कुराहरू अझै पनि पछाडि छ त्यसमा पनि महिलाहरू विभिन्न क्षेत्रबाट पछाडि परेका छन् भनिरहँदाखेरि यहाँ बैतडीमा जन्मेर पनि यो स्थानमा पुग्नु भएको छ मानक मान्य हो त पछाडि रहन्छ नि
होइन यो कस्तो हुन्छ भने म त एउटा पात्र मात्रै हो एकजना व्यक्तिले के नै गर्न सक्छ र होइन मैले आफूले जे सक्यौं जे मेरो बुझाइ भयो मलाई चाहिँ यो सामाजिक रूपले लागेका अपमान जन्य व्यवहार समाजमा भएका कुरीति कुसंस्कारले मलाई छोयो म बोल्न सकेँ मैले बोल्ने एउटा अभ्यास गरेँ मैले त्यो अवसर पाएँ मैले त्यो अग्रजहरू जसले एउटा सपोर्ट गर्ने अग्रजहरू पाएँ त्यसले गर्दाखेरि म यो ठाउँमा आउन सकेका छु तर म जस्तै अरू सबै मान्छेहरू आउन सकेको अवस्था अहिले पनि छैन चाहे त्यो महिलाकै कुरा गर्ने हो भने पनि धेरै महिलाहरू अब यहाँहरूले भोगेको यहाँहरूले देखेको कुराहरू हो, यहाँले मिडियामा बजाइरहनुहुन्छ। हामी महिला मान्छे भन्ने बित्तिकै राजनीतिक हिसाबले सांस्कृतिक हिसाबले के अरे महिलाहरूले चाहिँ घरबाट बाहिर जानु हुँदैन भन्ने समाजबाट जन्मेका हौ, हुर्केका हौ भने महिला मान्छे बाहिर जाने बित्तिकै हामीलाई चाहिँ हरेक लालछना लाग्ने अनि महिलाहरूले अगाडि बढ्न लाग्यो भने उसलाई रोक्नका लागि उसको चरित्रमाथि हत्या गर्ने, चरित्रमाथि प्रश्न उठाइदियो भने त्यो महिला कहिले पनि अगाडि बढ्न सक्दैन भनेर भनेपछि हामीले चाहिँ यो समाजको संस्कारलाई तोडेर बाहिर निस्केका भावनाले हामीले धेरै चुनौतीहरू झेल्नुपर्ने र हामी त्यति सहज रूपले यहाँ आएको चाहिँ होइन। जस्तै मैले म एकजना मान्छे मैले अघि पनि भने म एकजना प्रतिनिधि मात्रै हो त थुप्रैजनाहरू आउने चाहना भएका मान्छेहरूले कतिपयले अवसर पाएका छैनन्, कतिपयले स्रोत पाएका छैनन्, कसैले सहभागिता हुन पाएका छैनन्, होइन कोही घरबाट बन्देज छ, कसैलाई चाहिँ यो समाजबाट बन्देज छ। हामी विभिन्न जात जातिकै कुरा गर्ने हो भने पनि
यस्तो अवस्थामा यहाँ कसरी गाडी आउनु
होइन म त्यही मैले कुरा गर्दै थिएँ। मलाई चाहिँ यो ठाउँमा ल्याउनका लागि म सुरुदेखि एउटा मैले 2053 सालदेखि यो क्षेत्रमा लागे, मैले अघि पनि यहाँसँग कुरा राखे, त्यो त्यति बेला हाम्रो बैतडी जिल्लामा दलित आन्दोलनको नेतृत्व गर्ने हाम्रो पूरण सिंह दयाल हुनुहुन्थ्यो, कर्ण दयाल, नरेश विकहरू हुनुहुन्थ्यो, उहाँहरू सँगसँगै मेरो दाजुले पनि उहाँहरूको अभियानलाई सहयोग गर्ने, भित्ति लेखनहरू गर्ने अनि विभिन्न क्षेत्रमा सहभागी गर्नुहुन्थ्यो। त्यो सहभागी भइरहँदाखेरि मैले पनि सिक्ने मौका पाएँ, एउटा अवसर मनमा लागिरहन्थ्यो, अपमान महसुस हुन्थ्यो, तर उहाँहरूबाट एउटा सिक्ने फरम पाइसकेपछि अनि उहाँहरूले एउटा प्रेरणाको स्रोतको रूपमा म उहाँहरूलाई लिन चाहन्छु। उहाँहरूले चाहिँ मलाई सिकाएर यो ठाउँमा ल्याइपुर्याउनु भयो र अनि म यो ठाउँमा सहभागी हुन सकेँ।
हजुर, अनि यहाँ दलितका क्षेत्रका कुराहरू यहाँले भन्नुभयो, त्यहाँ अझै पनि अप्ठ्यारो छ, परिस्थिति छ भन्नुभयो, खास गरेर देउकीका कुराहरू पनि जोडिएर आउँछन् मानव अधिकारका कुराहरू, के छ अवस्था?
हजुर, त्यो चाहिँ कस्तो छ भने हेर्नु, यो हिजोको दिनमा निकै अगाडिका वर्षहरूमा त्यो एउटा घटनाको रूपमा हामी हेर्छौँ, त्यो एउटा घटना हो, त्यो पुरानो थियो, तर त्यसलाई अहिले चाहिँ त्यो त्यसरी राखेको प्रत्यक्ष रूपले हामीले देखेका छैनौँ, अहिले प्रत्यक्ष रूपले छैन त्यो, तर अप्रत्यक्ष रूपले हुनसक्छ, तर त्यसका अवशेषहरू, त्यो प्रथाको अवशेषका रूपमा केही समस्या भोगेका व्यक्तिहरू चाहिँ हुनुहुन्छ, जसले नागरिकता पाउनु भएको छैन, जसका छोराछोरीले स्कुल पढ्नका लागि समस्या भइरहेछ, जन्म दर्ता छैन, होइन यो पहिचान नखुलेकोहरूलाई चाहिँ अलिक समस्या देखिन्छ, तर अहिले नै त्यो अभ्यास अहिले भएको चाहिँ छैन।
भन्नाले देउकी प्रथा हिजोको दिनमा भए पनि अब चाहिँ अन्त्य भइसक्यो।
हजुर, अहिले चाहिँ छैन।
अवशेषहरू कहिलेकाहीँ
अहिले अवशेषहरू उनका बालबच्चाहरू छन् होइन, त्यस्तोहरूलाई चाहिँ कहिलेकाहीँ अब उनीहरूको जन्म दर्ताको कुराहरूमा समस्या पर्ने, स्कुलमा भर्ना गर्दाखेरिको समस्या पर्ने, त्यो चाहिँ छ, केही अवशेष रहेका कारणले समस्या छ, तर अहिले चाहिँ त्यो अभ्यासमा छैन।
जस्तै यहाँहरू त्यहाँ बसेर काम गर्नुहुन्छ नि, काम गर्दै गर्दाखेरि दैनिक आउने समस्याहरू हुन्छ नि, जाति विभेदका कुराहरू यी त भइहाले, यो बाहेकका अन्य मुद्दाहरू कस्ता सवालहरू दैनिक आउने गर्छन्?
हजुर, यो कस्तो हुन्छ भने दैनिक रूपले त अब यो त्यही कहिले जातीय विभेदका कुराहरू हुन्छ, कहिले अब बेरोजगारीका कुराहरू छन् होइन, अब दलित समुदायहरूको हिसाबले हेर्ने हो भने भूमिहीन सुकुम्बासी भएका, हलिया बसेका, उहाँहरूसँग रोजगारी नभएको, विदेशिनुपर्ने, भारतमा गएर लेबरी गर्नुपर्ने अवस्था छ, गिटी फोडेर बस्नुपर्ने अवस्था छ भने राज्य बन्यो, अहिले तीन तहको सरकार पनि बनेको छ, तर तीन तहको सरकारले अब स्थानीय सरकार भइसकेपछि नजिकको सरकार भनेको स्थानीय सरकार हो, सिंहदरबार घरमै गयो भने भन्छौँ, तर उसले चाहिँ त्यो समाजलाई पढ्न नसकेको कारणले होइन, अनि महिला दैनिक रूपले महिला हिंसाका कुराहरू उठिराखेका हुन्छन् प्रत्येक दिन। हामीले हेर्ने हो भने महिनामा 2-3 जस्तै बैतडी जिल्लामा पनि महिनामा 2-3 बलात्कारका घटनाहरू आइरहन्छ, त्यसमा पनि बालबालिका बढी प्रभावित भएको देखिन्छ, उमेरको हिसाबले बालबालिकाहरू बढी प्रभावित भएको देखिन्छ भने दिन प्रतिदिन आउने घटनाहरू भनेको यिनै लैङ्गिक हिंसा विरुद्धका कुराहरू, के अरे लैङ्गिक हिंसामा परेका महिलाहरूको कुरा आउँछ, अनि जातीय विभेदका कुराहरू, रोजगारीका कुराहरू होइन, अनि सहभागिताका कुराहरूमा दिनदिनै छलफल हुनुपर्ने, बसमा जानुपर्ने अवस्था चाहिँ त्यसरी देखिन्छ।
अहिले जिल्लाहरूमा प्रायःसो मुद्दा दर्ता नहुने कुराहरू पनि बढी उठ्ने गरेका छन्।
हजुर,
यहाँको अनुभव के छ?
यो कस्तो छ भने मुद्दा समस्या चाहिँ देखिन्छ, समस्या नभएको भन्ने होइन, जस्तो अब मुद्दा आयो सबैभन्दा जातीय छुवाछुत र बलात्कार विरुद्धको मुद्दा भनेको सबभन्दा जटिल केस, त्यसमा चाहिँ मुद्दा दर्ता गर्नका लागि एउटा त हाम्रो दलितको क्षेत्रमा जतिसुकै हामीले काम गर्न खोज्यो जति कुरा गरे पनि वकालत आखिर कानुनी न्यायसम्म जानका लागि चाहिँ मुद्दा लेखिदिनुपर्ने हुन्छ। जातीय विभेद भयो भने मुद्दा लेखिदियो भने त्यो मुद्दा लेख्नका लागि चाहिँ त्यहाँ समस्या भइदिन्छ अनि उहाँहरूले चाहिँ अब पक्ष विपक्ष भइन्छ अनि त्यो त्यहाँ कुन पार्टीको कुन व्यक्ति कुन समुदायको भन्ने हुन्छ। त्यसले गर्दाखेरि मुद्दा लेख्ने समस्या जातीय छुवाछुत र बलात्कार विरुद्धका मुद्दाहरूमा चाहिँ अझ पनि धेरै समस्या देखिन्छ। मुद्दा लेख्नेदेखि दर्ता हुँदासम्मको प्रक्रियामा चाहिँ समस्या देखिन्छ। जटिल दबाव गरेर एकदमै पहल गर्ने विभिन्न प्रेसरका कारणले मात्रै दर्ता गर्न सकिन्छ, होइन भनेपछि अहिले पनि समस्याको रूपमा देखिन्छ र अन्य नर्मली कुराहरूलाई चाहिँ अब निवेदनको प्रक्रियामा जाने भनेर हुन्छ।
यहाँहरू समानताका कुराहरू होइन समावेशीका कुराहरू जो उठाइराख्नु भएको छ यी कुराहरू लागू पनि भएको छ कि यससम्म यो नै समाधानको उपाय हो त?
यो मात्रै समाधानको उपाय चाहिँ होइन। जो हामी समानताका कुरा गरिरहेछौँ, सभ्य समाज निर्माण भन्ने कुरा गरिरहेछौँ, त्यसका लागि चाहिँ राज्य जिम्मेवार बन्न जरुरी छ, सरकार जिम्मेवार बन्न जरुरी छ। अहिलेसम्म पनि अब कस्तो देखिन्छ भने हामीले रोजगारीका कुरा गरेका छौँ, महिलालाई 33% सहभागिता भनेका छौँ, दलितहरूलाई 13% सहभागी भनेका छौँ, त्यो कार्यान्वयन भयो कि भएन भन्ने कुरा हो। यदि त्यो कानून बनेका कुराहरूलाई चाहिँ सहज रूपले कार्यान्वयन भयो अनि मान्छेहरूले चाहिँ सामाजिक सुरक्षा सहित सहज रूपले बस्ने वातावरण बन्यो, भूमिहीनहरूले जग्गा पायो भने, कृषकहरूले आफ्नो काम गरेको पारिश्रमिक पायो भने यो समाजमा धेरै बेरोजगारी रहँदैन, धेरै मान्छेले बाहिरिनु पर्दैन भने यसलाई समानताको लागि चाहिँ एउटा आत्मसम्मानका लागि हुने व्यवस्था जुन हो जो अहिले पनि छ, भूमिहीन सुकुम्बासीहरूलाई एउटा जमिनको हक दिने कुराहरू त्यहाँमा चाहिँ राज्य संवेदनशील हुनु पर्यो अनि महिलाहरूलाई चाहिँ न्याय दिने कुराहरूमा, महिलाहरूको सामाजिक सुरक्षाका कुराहरू, दलितहरूलाई सामाजिक सुरक्षा सहित रोजगारी दिने कुराहरूमा सरकार जिम्मेवार बन्नुपर्छ र यी सरकार जिम्मेवार बन्यो भने बनेको कानूनलाई कार्यान्वयन गर्ने कुराहरू, निर्णायक तहमा यो समुदायको प्रतिनिधित्व गर्ने कुराहरू यदि भयो, अर्थपूर्ण रूपले भयो भने केही हदसम्म समाधान हुन सक्छ।
यहाँले यो क्षेत्रमा लागेर देशका विभिन्न ठाउँ पनि घुम्नु भएको छ, अध्ययन पनि गर्नुभएको छ, बैतडीमा महिलाहरूको अवस्था, दलित महिलाहरूको अवस्था र अन्य जिल्लाको तुलना गर्दाखेरि के पाउनु भएको छ यहाँले?
यो अन्य जिल्लाको तुलना गर्दाखेरि लगभग अब सुदूरपश्चिमको अलिक ग्रामीण भेगको हेर्ने हो भने चाहिँ तराईमा हिंसा एउटै किसिमको छ, तर पनि त्यसको अलिकता फरक देखिन्छ र अलिक बढी चाहिँ पहाडी जिल्लाका ग्रामीण भेगका महिलाहरूलाई चाहिँ बढी देखिन्छ।
यो रोजगारीको हिसाबले, अन्य हिसाबले पनि, भारतसँग सिमाना जोडिएको हिसाबले पनि होइन, अलिक बैतडीमा अन्य जिल्लाको तुलनामा रोजगारी तुलना बढी छ यो देखिन्छ।
हजुर, त्यो इन्डिया जाने अब आफ्नो देशमा छैन, इन्डिया गएर काम गर्ने भएको हुनाले, बोर्डर जोडिएको एरिया भएको हुनाले अलिक बढी मान्छेहरू इन्डिया गएर रोजगारी गर्ने गर्छन् र अलिकति रोजगारीमा जोडिएका चाहिँ देखिन्छन्।
त्यसले गर्दा अलिक हिंसा कम हुनुपर्ने हो
त्यो, यो कस्तो हुन्छ भने हिंसा कम हुनका लागि अब हुन त रोजगारी एउटा पाटो हो, रोजगारी मान्छेले बाँच्न पाउनु पर्यो, बाँच्नका लागि खान पर्यो होइन, त्यो एउटा पाटो हो, तर रोजगारी शिक्षा नै सबै कुरा होइन। जबसम्म हामीले हेर्ने दृष्टिकोण, हाम्रो सकारात्मक दृष्टिकोण भएन भने हामीले त्यो रोजगारी भएर मात्रै पनि सम्भव छैन। विभेद कोबाट हुन्छ भन्दाखेरि धेरै जसो विभेदहरू पढे लेखेको बुझेको मान्छेहरूबाट भएको छ, त्यसले गर्दाखेरिमा यो सबै कुरा रोजगारी शिक्षाका कुराहरूसँगै जोडेर हामी अन्य कुराहरूलाई पनि हेर्न, हाम्रो दृष्टिकोण फरक हुनु पर्यो, पहिला त दृष्टिकोण सकारात्मक हुनु पर्यो। हामीले रूपान्तरणका कुरा गर्छौँ भने रूपान्तरण पहिला आफैमा भएको देख्नु पर्यो नि, तर त्यो छैन। अहिले पनि अब हामी दोष अर्कालाई लाउँछौँ होइन, फलानाले यसो गर्यो भन्छौँ, तर हामीले के गर्यौँ त भन्ने कुरामा अहिले पनि कसैले पनि यो विश्लेषण गर्न सकेका छैन, बहस गर्न सकेका छैन।
हजुर, जसै यहाँ समस्यामा लागिराख्नु भएको छ, समस्याको साथसाथै राजनीति पनि गरिराख्नु भएको छ, अब मैले अब ठ्याक्कै अब अहिले नभनौ, यो त एउटा महत्वपूर्ण अवसरमा यहाँ बोला छु, राजनीति कुराहरू छ, राजनीति र समाजसेवा दुइटै सहज ढङ्गले अगाडि बढाइरहनु भएको छ र घर परिवार पनि चलाउनु पर्ने।
अनि यो कस्तो छ भने मेरो घर परिवारमा मैले धान्नु पर्ने नभएको हुनाले मेरो पारिवारिक हिसाबले मेरो दाजुहरूले आमाले दाजुहरूले नै गरिराख्नु भएको छ, मलाई चाहिँ घर धान्नु पर्दैन, तर सँगसँगै मैले सामाजिक क्षेत्र र राजनीतिलाई सँगसँगै जोडेर लगेर गरिरहेको छु।
कतिको सहज छ?
त्यति सहज छैन।
हौ, यिनीहरू मैले जोड्न खोजेँ, सुदूरपश्चिम पछाडि त्योमा पनि बैतडी अझै पछाडि छ भन्नुभयो, महिलाहरू पछाडि, त्यस समय दलित महिलाहरू अझ पछाडि भन्नुभयो, यहाँ चाहिँ दुइटै कुरालाई समयले व्यवस्थापन गरेर अगाडि बढ्नु भएको छ।
यो कस्तो हुँदो रहेछ भने हामीले म यो सामाजिक क्षेत्रमा काम गर्दै जाँदाखेरि केही त्यस्ता घटनाहरू छन् जसले मलाई यो सामाजिक क्षेत्र मात्रै नभएर राजनीति नै यो मूल जडो, खास गरी अब यो सबै नीतिको माउ नीति भनेको राजनीति हो, अनि राजनीति नै नेतृत्व निर्णय गर्ने र कानून बनाउने ठाउँमा त्यो राजनीति भयो भने हामीले दलितहरूले महिलाहरूले न्याय पाउँछौ भन्ने खालको महसुस भएर म राजनीतिमा सहभागी भएको। तर सहभागी भइरहँदाखेरि पनि त्यति सजिलो छैन, हामीलाई आर्थिक हिसाबले हामी पछाडि छौँ, कहिलेकाहीँ समय दिन सक्दैनौँ भनेको टाइममा। हाम्रा कस्तो हुन्छ भने राजनीतिमा र कुनै पनि ठाउँमा सहभागी हुनका लागि चाहिँ सहभागिता, पहुँच, प्रक्रिया र समयको कुराहरूले चारवटा कुरा महत्त्वपूर्ण हुन्छ। त्यो चारवटा कुरा महत्त्वपूर्ण कुरालाई चाहिँ व्यवस्थापन गर्न सबैको हातले सक्दैन। जस्तो मैले घर धान्नुपर्ने भइदिएको भए, मैले घर चलाउनु पर्ने भएको भए म यसलाई लान सक्थेन, मलाई निकै गाह्रो पर्थ्यो। तर मैले एउटा बाटो छुटेको छ, एउटा बाटो छुटेको भावनाले मैले एउटा बाटोलाई मात्रै हेरिरहेको छु। त्यसले गर्दाखेरिमा चुनौती सँगसँगै अवसरको खोजी गरेर हिँड्नुपर्छ भनेर।
यहाँहरू प्रतिनिधित्वको सवालका कुराहरू जहिले पनि उठाउनुहुन्छ होइन, आन्दोलनका रूपमा चाहिँ समानता भयो, समावेशिता भयो, प्रतिनिधित्वको सवालका कुरा हुन्छ। संविधानले एक किसिमको चाहिँ विभाजन गरिसकेको छ होइन, त्यसैमा मात्र रमाउने अथवा त्योभन्दा माथि उठ्न नचाहने वर्ग पनि देखियो नि त
होइन। यो कस्तो हुन्छ भने यो जस्तो संविधानमा दिएको व्यवस्था होइन, सहभागिताको कुराहरू, अहिले त त्यो भएकै कुरा पनि व्यवस्था पनि कार्यान्वयन भएको छैन, समस्या त्यहाँनिर हो नि, किन कानून त बन्यो
होइन।
त्यो चासो देखाउनका लागि पनि यसो हुन्छ, मैले बुझेको जस्तो अहिले हेर्नुहोस्, हाम्रो स्थानीय तहमा, म अघि पनि कुरा जोड्दै थिएँ, स्थानीय तहमा यो महिलाहरूलाई प्रतिनिधित्व गर्ने भनेर चुनावमा दलित महिला अनिवार्य भनिदियो, तर उहाँहरूको विकास, क्षमता विकासको लागि उहाँहरूलाई चाहिँ कानूनी ज्ञान अनि राजनीतिक ज्ञान बढाउन जिम्मा कसको, ल्याएर राखिदिने कुरा त हुँदैन नि। तर त्यो हुन सकेका छैन होइन, हामी ल्याउने कुराहरू सहभागिताको कुराहरू मात्रै गऱ्यौं, तर क्वालिटीको कुराहरू अनि गुणस्तरको कुराहरूमा हामी ध्यान दिन सकेनौं। त्यो नदिएका कारणले हामी सबै ठाउँमा अल्मल्ल परेका छौं भने हाम्रो सिप ज्ञान बढाउने कुराहरू सबै क्षेत्रमा चाहिँ हाम्रो सशक्तिकरणको कुराहरूलाई चाहिँ महत्वपूर्ण भूमिका निर्वाह गरेर राज्यको तर्फबाट नै यस्ता कुराहरूमा अगाडि लैजानुपर्छ। र त्यो नलगेका कारणले अहिले पनि अब कानून बनेको छ, सहभागिता भएको छ, अनि दलितहरूले महिलाहरूले चासो दिएका छैनन् भन्ने कुरा पनि हो, यहाँहरूले भनेको कुरा एकदम ठिक छ, किनभने चासो दिनका लागि चाहिँ अवसर चाहिन्छ।
मैले दलितको कुरा मात्र होइन, सबै मैले संविधानले चाहिँ जुन अधिकारहरू
त्यही यहाँले भने जस्तै
जुन कोटा दिएर त्यसैमा मात्र रमाउने प्रवृत्ति
भयो के, कस्तो भने त्यो कोटा पनि प्रभावकारी रूपले कार्यान्वयन हुन सकेका छैन। एउटा त होइन, जस्तो हामी समानुपातिकका कुरा गर्छौं, समानुपातिकमा चाहिँ साँच्चै समानुपातिक भएको छ त, प्रश्न छ नि भने समानुपातिकका लागि साँच्चै समानुपातिक कसका लागि हो, समानुपातिक कुन समुदाय, कुन क्षेत्र, कुन वर्गका लागि हो भनेर राज्यले सोच्नुपर्ने र त्यो निर्णय गर्ने ठाउँमा बस्नेहरूले सोच्नुपर्ने विषय हो। तर त्यो नसोचेकै कारणले अब थोरै कोटा छ, तर त्यही कोटामा पनि त्यसलाई कार्यान्वयन हुनुपर्छ भन्ने हिसाबले लागिरहेका छन्। तर त्योभन्दा माथि जानुपर्छ, हामीले त जस्तो महिलाको कुरा गर्ने भने 50% सहभागिता भनेको छ, जनसङ्ख्या हाम्रो 51% हुने होइन, सहभागिता हाम्रो 33 मात्रै छ। अनि दलितको संख्या कुरा गर्ने हो भने अहिले हरेक जिल्लाको आफ्नो आफ्नो खालको जनसङ्ख्या छ दलितको, तर खुम्च्याइदियो कसरी, देशको कुल जनसङ्ख्यालाई हालेर 13% भनेर भनिदिएछ। जस्तो मेरो बैतडीमा 50,000 दलित छ, 22% दलित छ, तर 13% खुम्चिनु परेछ होइन, त्यो 13% पनि लागू भएको छैन कि।
इन्द्र, समावेशिताका कुरा गर्नुभयो, समानुपातिकका कुरा गर्नुभयो होइन, यी कुरा गरिरहँदाखेरि जहिले पनि विभिन्न समुदाय, विभिन्न वर्ग जसको लागि छुट्याएछ नि, त्यो भित्र पनि हुने खाने सम्पन्न व्यक्तिहरूले त्यो गर्दाखेरि चाहिँ पिछडि साँच्चै
होइन, यो एकदमै देखिरहेछ, किनकि जो अलि त बोल्न सक्ने मान्छेले चाहिँ भन्छ नि, बोल्नेको आँटो बिग्छ, नबोलेको चामल पनि बिग्दैन भन्ने उखान त छँदैछ। तर त्यो नभएको चाहिँ होइन, अहिले पनि मान्छेले अलिकति पहुँच प्रक्रियामा सहभागी जसले बढी गर्छ उसले जान सक्छ, त्यही समुदायको काम गर्नका लागि भनेर हामीले एउटा यो अभियानकै रूपमा हामी सञ्चालन गरिरहेछौँ। जो अहिले मैले आफूले भने, मैले आफ्नो उमेर, यो आधा उमेरसम्म मैले त्यो क्षेत्रका लागि, त्यो आवाजविहीनका लागि, आवाज बनेर हिँड्नका लागि चाहिँ आफूले एउटा भूमिका निर्वाह गर्छु भनेर यहाँमा लागेको। तर यस्तै सबैले सबै क्षेत्रबाट लागिदियो भने, सबै क्षेत्रबाट, किनकि दलितको हामी मुद्दा कस्तो हुन्छ भने दलितको कुरा दलितले मात्र उठाइदिने, महिलाको कुरा महिलाले मात्र उठाइदिने, बालबालिकाको कुरा बालबालिका जस्तो बाल क्लबहरूले उठाइदिने, त्यो आम साझा मुद्दा बन्न सकेका छैन। साझा मुद्दा बन्न नसकेको कारणले त्यही हजुरले अघि पनि भने जस्तै हामी थोरैमा रमाउने थोरैमा ठिक छ भन्ने खालको भनेको साझा मुद्दै नभएको कारणले दलितको मुद्दा महिलाको पनि बन्नु पर्यो महिलाको मुद्दा बन्नु पर्यो महिलाको मुद्दा दलितको मुद्दा बन्नु पर्यो अन्य सबैलाई जोडेर लगेर जान सक्ने एउटा साझा वातावरण बन्नु पर्यो र त्यो आवाज विहीनहरूका आवाज बन्नका लागि सबैले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ तर त्यो निर्वाह गर्न सकेका खालको वातावरण अहिले पनि बन्न सकेका छैन।
यहाँसँग धेरै कुरा गर्यौं होइन अब जति बेला यहाँ यो क्षेत्रमा लाग्नु भएको थियो समाजसेवामा लाग्नु भएको थियो दलित आन्दोलनमा लाग्नु भएको थियो त्यति बेलाको अवस्था र अहिलेको अवस्थालाई तुलना गर्दाखेरि केही सन्तोष गर्नुपर्ने ठाउँ छ
यो अहिले हिजोको र अहिलेको तुलना गर्दाखेरि केही हदसम्म फरक चाहिँ भएको छ नभएको होइन व्यवस्था परिवर्तन भयो अवस्था चाहिँ परिवर्तन हुन सकेको छैन व्यवस्था मात्रै परिवर्तन भयो तर हिजोको तुलनागत हिसाबले अहिले केही हदसम्म सहभागिताको कुराहरूदेखि लिएर अलिकत रोजगारीमा पहुँचको कुराहरू अलिक बढेको केही पर्सेन्ट मात्रै तर धेरै अझ जति हुनुपर्थ्यो त्यो हुन सकेको छैन।
हजुर जस्तै जाति विभेदका कुराहरू छ नि समय अन्तरालले गर्दा शिक्षाले गर्दा आफै क्रमशः त्यो हट्दै जान्छ भन्ने एक थरीको छ अरू थरीको छ भने आन्दोलनबाटै सफलता प्राप्त गर्न सकिन्छ भने यहाँको अनुभव
कस्तो छ भने मलाई चाहिँ एउटा कस्तो लाग्छ नि यो पढे लेखेर शिक्षाले मात्रै सबै कुरा हुन्छ भन्ने कुरामा म विश्वस्त छैन।
हजुर
किनभने विभेद हुने भनेको पढे लेखेहरूबाट भएको छ हामी अमेरिकामा बसेर आएका मान्छेहरू बैतडी दार्चुला विभिन्न क्षेत्रमा त्यहाँ अमेरिकामा पढे लेखेर आइसकेपछि पनि त्यो ठाउँमा गएर डोली चढ्नुहुन्छ विवाह गरेर अनि विभेद गर्नुहुन्छ त्यहाँ गएपछि पूजापाठ गरेपछि त्यो चोखिने कुराहरू हुन्छ भनेपछि पढे लेखेकाबाट विभेद भइरहेछ अहिले पनि हिंसा महिला हिंसा भनेको यहाँले हेर्नु भएको नि आइजिपीले आफ्नो श्रीमती मारेको भन्ने घटनाहरू त थुप्रै आयो नि बाहिर भने यस्ता घटनाहरू पढे लेखेकैबाट पनि भइरहेछ भने यो पढाइ भन्दा पनि पढेर समाजको अध्ययन गरेर भएका कुराहरूलाई चाहिँ हामी कार्यान्वयन गर्न सक्छौ पढेर भन्दा पनि पढेर मान्छे अगाडि बढ्छ।
हजुर यो मानव अधिकारको क्षेत्रमा राम्रो देश भनेर अमेरिकालाई चिनिन्छ होइन उसले चाहिँ एउटा मूल्याङ्कन गरेर यो क्षेत्रमा राम्रो काम गर्यो भने चाहिँ बैतडीमा बस्ने एउटा संस्थामा काम गर्ने एउटा अभियन्तालाई यस्तो सम्मान गरेको छ एउटा चाहिँ देशबाटै नै भनौँ न विश्वकै छवटा देशमा यहाँ पनि पढ्नु भएको छ होइन यहाँ के छ भने अधिकारको नाममा आफ्नो अधिकारको नाममा अरूको अधिकारमा पनि हस्तक्षेप हुने गरेका भन्ने कहिलेकाहीँ प्रश्नहरू पनि उठ्ने गरेका छन्। अब यो यहाँ यो क्षेत्रमा लामो समयसम्म वकालत गरिराख्नु भएको छ यो तर्फ यहाँ के भनिन्छ
यो कस्तो हुन्छ भने हेर्नुहोस् हामी
सामूहिक सार्वजनिक कुराहरू एकातिर कुरा भए व्यक्तिका प्राइभेट लाइफका कुराहरू के भन्नु
प्राइभेट कुराहरूमा चाहिँ हामीले कसैले पनि चाहे त्यो महिलाका हुन् चाहे दलितका कुराहरू हुन् होइन कानूनले के भन्छ हामीले हेर्ने कानून हो कानूनलाई कार्यान्वयन गराउने कुरा हो तर त्यसमा चाहिँ अब पक्ष र विपक्ष दुईटा हुन्छ होइन जस्तो हामीले पीड़ितको कुरा गर्यौँ भने जातीय विभेद भयो भने जातीय विभेद जसले विभेदमा परेको छ त्यो र विभेद गर्ने मान्छे बिचमा द्वन्द हुन्छ होइन त्यो दुई पक्ष कसरी जोड्दैछु भने एकातिर जातीय विभेदमा पानी चल्ने र नचल्ने बीचको विभेद अर्को महिलामा महिला र पुरुष बीचको विभेद छ अनि अर्को चाहिँ सम्पत्ति हुने र नहुने बीचको विभेद छ अनि एउटा बाल बालिका र के अरे बालक र अलि ठुलो हामी उमेर समूहका हिसाबले विभेद भइरहेछ भने विभेदका रूपहरू फरक छन् होइन तर त्यो विभेदको रूपले फरक भए पनि जो यहाँले भने जस्तै होइन अब यो समाजमा भएका व्यक्ति प्राइभेट कुराहरू हुन्छ कतिपय कुराहरू आफ्नो व्यक्तिगत जीवनमा भएका कुराहरूलाई चाहिँ किन बाहिर आउने किन यो हुन्छ हस्तक्षेप किन गरिन्छ भन्ने कुरा पनि छ तर त्यो कसैको जीवन जस्ता मैले कुनै एउटा सार्वजनिक काम गर्छु म सरकारी जागिरे हो या विभिन्न खामको हामी जिम्मेवारीमा छौँ भने हाम्रो जीवन सार्वजनिक हुन्छ व्यक्तिगत रहँदैन होइन तर जो एउटा कहीँ पनि नजाने अब घरमा बसेर गर्छन् भन्यो भने उसको स्वतन्त्रताको कुरा हो उनले आफूले गर्नु पर्छ होइन त्यहाँमा चाहिँ कसैको हस्तक्षेप रहनु हुँदैन रहेको पनि छैन जस्तो लाग्छ मलाई तर त्यो हस्तक्षेप भन्ने कुरा कसैसँग कसैले गर्ने कुराहरू हुँदैन तर बनेको कानूनलाई चाहिँ कार्यान्वयन गर्ने कुराहरू र यो कुसंस्कारलाई अन्त्य गर्नका लागि त्यो एउटा सार्वजनिक जिम्मेवारीको कुराहरू हुन्छ र त्यो जिम्मेवारी पुरा गर्नका लागि सबैजना लाग्नुपर्छ
खास गरेर सार्वजनिक व्यक्तिको आफ्नो जीवन र सार्वजनिक जीवनका कुराहरू यहाँ लेखाउनुभयो होइन हुन्छ, हामीलाई समय दिनुभयो, आफ्नो महत्वपूर्ण कुराहरू, यहाँका जीवनका भोकाइहरू, यहाँदेखि अमेरिका गएर अवार्ड थापेर आएसम्मका कुरा, सम्पूर्ण कुराहरू बताइदिनु भयो। एउटा जुन सीमान्तकृत वर्गको क्षेत्रमा राम्रोसँग काम गर्नुभयो, लामो समय अधिकारको क्षेत्रमा काम गर्नुभयो, रेडियो नेपालमा आइदिनु, यहाँलाई धन्यवाद।
यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद। हामी गाउँमा बसेर काम गर्ने मान्छे होइन, बैतडी र काठमाडौँ भनेको हाम्रो लागि चाहिँ अब साइनो पनि छ कि छैन भन्ने किसिमको कुरा हुन्छ। यो ठाउँमा आएर मलाई चाहिँ यो रेडियो नेपालबाट आफ्नो विचार सबै जनता सामु राख्ने मौका दिनुभयो, त्यसका लागि म यहाँहरूलाई हार्दिक धन्यवाद दिन चाहन्छु।
हजुर, आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं अभियन्ता, अधिकार कर्मी, दलित समाज मञ्च बैतडीका अध्यक्ष सरस्वती नेपालीसँग। उहाँ हालै अमेरिकी विदेश मन्त्रालयद्वारा स्थापना गरिएको ग्लोबल एन्टी रेसिज्म च्याम्पियन अवार्ड 2023 सम्मानित हुनुभएको छ। यसै अवसरमा यसै सेरोफेर भएर उहाँसँग कुराकानी गर्यौं। यसै कुराकानी सँगसँगै आजको समसामयिक कुराकानी पूरा हुन्छ। प्राविधिक सहकर्मी कृष्ण प्रसाद श्रेष्ठलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी बिदा हुन्छु। नमस्ते।